नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिलसिन्हा। आज मिति 2079 साल माघ 28 गते शनिबार, फागुन कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार फेब्रुअरी 11 सन् 2023, नेपाल सम्मत 1143। आज प्रकाशित राष्ट्रिय दैनिक पत्र पत्रिकाहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सभालाई सम्बोधन गरेको विषय र मौद्रिक नीतिको अर्धवार्षिकी समीक्षाको विषयलाई प्रमुख प्रसंग बनाएर खबर प्रकाशित गरेका छन्। हामीले सबैभन्दा पहिला गोर्खापत्र दैनिकले प्रकाशित गरेको खबरलाई कार्यक्रम अखबारमा समेट्दैछौ। अर्थतन्त्र सुधारमा केन्द्रित हौं शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय हैसियतमा अन्तिम पटक संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुभएको छ। राष्ट्रपतिको निर्वाचन आउँदो फागुन 25 गते हुँदैछ। फागुन 28 गते वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सकिनेछ। 2074 फागुन 29 गते राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो। सम्बोधनका क्रममा उहाँले आफ्नो 7 वर्षीय कार्यकालका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। काठमाडौँको नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, राजनीतिक लय र गति समातिसकेकाले सरकारको अबको प्राथमिकता विकास, समृद्धि र नागरिकलाई सुख बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। उहाँले देशको आर्थिक अवस्था जटिल मोडमा रहेकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। उहाँले वित्त नीतिमा संरचनागत परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याउँदै अर्थतन्त्रको सुधार गर्न, आन्तरिक उत्पादन बढ़ाउन र उद्योग स्थापना गरी रोजगार सिर्जना हुनुपर्नेमा जोड़ दिनुभयो। प्रविधिको प्रयोग गरी कृषिजन्य उपज, जलविद्युतको उत्पादन, पर्यटन प्रबन्धन र औद्योगिक उत्पादनमा नयाँ क्षेत्र पहिचान गरी उद्योग स्थापना गरेर रोजगार सिर्जना हुनुपर्ने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले गरीबी निवारणमा समेत टेवा पुग्ने बताउनुभयो। राष्ट्रपति भण्डारीद्वारा संयुक्त सदनलाई सम्बोधन, अर्थतन्त्र सुधारमा केन्द्रित हौं शीर्षकमा आजको गोर्खापत्र दैनिकले प्रकाशित गरेको खबर हो यो। यसै विषयलाई आजको कान्तिपुर दैनिकले पनि आफ्नो अग्रपृष्ठमा समेटेको छ। राष्ट्रपतिका प्रश्नै प्रश्न, महिला स्वास्थ्यमा गरिएको लगानी पर्याप्त छ छैन, सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछि उपचार पाएर ज्यान गुमाउनु पर्ने अवस्था किन, घरायसी यौन र अन्य हिंसाबाट महिला अझै किन असुरक्षित छन् सहितको विषय यसमा समेटिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा मुलुकका सबैजसो सरोकारका विषयमा सुधार हुन नसकेको भन्दै संसदमा गुनासो व्यक्त गर्नुभएको छ। संघीय संसदको शुक्रबार बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले 7 वर्षीय कार्यकालमा देशको राजनीतिले लय र गति समातेकाले अब नागरिकलाई सुखी बनाउनेतर्फ नीति तथा योजना केन्द्रित हुनुपर्ने बताउनुभयो। यसबीचमा देशको आर्थिक, सामाजिक क्षेत्रमा धेरै प्रगति भएका छन्। विकास निर्माणले गति लिएको छ, तर यो गति पर्याप्त छैन। हरेक नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गरेको प्रयासले सार्थकता पाएको छ त, उहाँले भन्नुभयो। यी प्रश्नहरूको जवाफलाई केन्द्रमा राखेर अबका काम कारवाही अगाडि बढ़ाउनुपर्छ। राष्ट्रपति भण्डारी दुई कार्यकाल पूरा गरेर एक महिनापछि बाहिरिँदै हुनुहुन्छ। 2072 असोज 3 संविधान जारी भएपछि उहाँ दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। राष्ट्रपतिका प्रश्नै प्रश्न शीर्षकमा आजको कान्तिपुर दैनिकले खबर प्रकाशित गरेको छ। त्यस्तै आजको अन्नपूर्ण पोष दैनिकले आफ्नो अग्रपृष्ठमा नीति कार्यक्रम किन कार्यान्वयन हुन सकेनन् भन्ने विषयलाई समेटेको छ। यो पनि राष्ट्रपतिकै प्रसंगसँग सम्बन्धित छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ। संघीय संसदमा आफ्नो कार्यकालको अन्तिम सम्बोधन गर्दै शुक्रबार उहाँले देशमा सुधार गर्नुपर्ने पक्षहरूबारे संसद र सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सरकारले आफ्नै नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। वर्तमान सरकार गठन भएपछि नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारिएको भन्दै उहाँले थप्नुभयो, यसलाई नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजान सकिने विषयमा सरकारले सोच्नुपर्छ। सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आफूले औल्याएका विषय सम्बोधनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्नतर्फ ध्यान दिनुपर्छ। नीति कार्यक्रम किन कार्यान्वयन हुन सकेनन् शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार प्रकाशित गरेको छ। आजको नागरिक दैनिकले पनि आफ्नो अग्रपृष्ठमा गणतन्त्र आधार स्तम्भ संस्थागत भए शीर्षकमा समाचार प्रकाशित गरेको छ। यो विषय पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको विषयसँग सम्बन्धित रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभाबाट नयाँ संविधान जारी भएको 7 वर्षमा मुलुकमा राजनीतिक स्थायित्वमा महत्वपूर्ण प्रगति भएको बताउनु भएको छ। संविधानको धारा 95 अनुसार शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भहरू संस्थागत भएको बताउनु भएको छ। पछिल्लो 5 वर्षमा 2 पटक प्रतिनिधि सभा विघटनको सिफारिशलाई राष्ट्रपति भण्डारीले छिनभरमै स्वीकृत गर्नुभएको थियो, तर दुवै विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिएको थियो। यद्यपि उहाँ नै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन, संघीय शासन व्यवस्था संचालन र लोकतन्त्रको व्यावहारिक सुदृढीकरणका लागि मुलुकले अवलम्बन गरेका नीति, निर्माण गरिएका कानून र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको जानकारी दिनुभएको हो। गणतन्त्रका आधार स्तम्भ संस्थागत भए शीर्षकमा आजको नागरिक दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। आजको नागरिक दैनिकले राष्ट्रपति सवारीले दुनियाँलाई शास्ति, प्रहरीको लाठीले चिकित्सक नै अस्पतालमा शीर्षक दिएर अग्रपृष्ठमा प्रमुख समाचार प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब हामी यसै समाचारलाई लिँदैछौ। काठमाडौँको महाङ्काल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिस्ट डाक्टर जनिस सिंह ओपीडीको ड्यूटी सकेर घर फर्कन लाग्नु भएको थियो। पार्किङमा राखिएको साइकल डोर्याउँदै ट्रमा सेन्टर परिसर गेटसम्म पुग्दै हुनुहुन्थ्यो। त्यहाँ बाक्लो भीड़ थियो। त्यही भीड़ छिचोल्दै निस्किँदै गर्दा नेपाल प्रहरीका एकजना हवलदार आक्रोशित हुँदै उहाँलाई धकेल्न थाल्नुभयो। सिंहले आफू डाक्टर भएको भन्दै परिचय पत्र देखाउनुभयो, तर ती हवलदार झन आक्रोशित भएर परिचय पत्र खोज्दै लाठी प्रहार गर्न थाले। लाठीबाट सिंहको टाउकोमा गम्भीर चोट लागेको छ। घर जान निस्केका उहाँ चोटबाट पुनः ट्रमा सेन्टरमै फर्किएर उपचार गराइरहनु भएको छ। घाइते भएका डाक्टर सिंह हाडजोर्नी तथा नसाको क्यान्सर रोगका नेपालकै उत्कृष्ट चिकित्सक मानिनुहुन्छ। यसरी वरिष्ठ चिकित्सकमाथि लाठी प्रहार भएपछि तत्काल ट्रमा सेन्टर र छेवैमा रहेको वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू सेवा नै ठप्प पारेर आन्दोलित भएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले छेवैमा रहेको कान्ति पथमा समेत चक्काजाम गरे। त्यसपछि प्रहरीले फेरि बल प्रयोग गरेको थियो। बल प्रयोगबाट अन्य चिकित्सक र स्वास्थ्यकर्मी पनि लाठी प्रहारबाट घाइते भएका छन्। त्यसमा पनि केही घाइते भएको बताइएको छ। त्यसयता शुक्रबार अबेर साँझसम्म पनि ट्रमा सेन्टर र वीर अस्पतालको सेवा ठप्प छ। राष्ट्रपति सवारीले दुनियाँलाई शास्ति, प्रहरीको लाठीले चिकित्सक नै अस्पतालमा शीर्षक दिएर आजको नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबर हो यो। आजको राजधानी दैनिकले आफ्नो अग्रपृष्ठमा राष्ट्रपति बारे बैठक अनिर्णित, समझदारी बिगार्ने काम नगर्न ओलीको चेतावनी, प्रचण्ड मौन शीर्षक दिएर समाचार प्रकाशित गरेको छ। राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनैतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ। शीर्ष नेताबीच दिनहुँ सामूहिक एवं वान टू वान छलफल भइरहेको छ। सत्तारूढ़का साथै प्रतिपक्षी दलका नेताहरू पनि राष्ट्रपति निर्वाचनको विषयलाई लिएर भेटघाटमा व्यस्त छन्। सत्ता साझेदार दलले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा शुक्रबार राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ, तर बैठकले ठोस निष्कर्ष निकाल्न सकेन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङदेलले राष्ट्रपति निर्वाचनबारे खास छलफल गर्नुपर्ने विषय केही नभएको प्रतिक्रिया दिनुभएको छ। बैठकमा सरकारको कामको समीक्षा गर्दै आगामी दिनमा सरकारका काम थप प्रभावकारी कसरी बनाउने भन्नेबारे छलफल भएको उहाँले बताउनुभयो। राष्ट्रपति चुनावबारे छलफल गर्नुपर्ने कुरो नै के छ र सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि, लिङदेनले भन्नुभयो। अहिलेसम्म सरकारले गरेका कामबारे समीक्षा भयो, अब कसरी अघि बढ़ने भन्नेमा पनि छलफल भयो। लिङदेनले भने जस्तै राष्ट्रपति निर्वाचनबारे थप छलफल गर्नुपर्ने आवश्यक छैन, किनभने सरकार गठन गर्नुभन्दा अघि नै सत्तारूढ़ दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री र एमाले राष्ट्रपति सभामुख सहितका पदमा भागभण्डा गरिसकिएको छ। राष्ट्रपति बैठकबारे अनिर्णित समझदारी बिगार्ने काम नगर्न ओलीको चेतावनी, प्रचण्ड मौन शीर्षकमा आजको राजधानी दैनिकले खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंगहरू, नाम र चिन्ह फेर्न सुझाव माग शीर्षकमा आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब हामी यसै समाचारलाई लिँदैछौ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिन्ह फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ। कम्युनिष्ट पार्टीहरूको वृहत एकताको प्रसंगमा सुझाव मागिएको हो। माओवादी केन्द्रको माघ 12 21 गतेसम्म चलेको समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संगठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो। बैठकले निर्माण गरेको महासचिव देव प्रसाद गुरूङको संयोजकत्वको कार्यदलले नाम र चुनाव चिन्ह परिवर्तन गर्न सकिने सुझाव दिएको छ, तर सुझाव र छलफलका क्रममा नाम र चुनाव चिन्ह परिवर्तनको कुरा उठे पनि निर्णय भइसकेको छैन। नाम र चिन्ह फेर्न सुझाव माग शीर्षकमा आजको गोर्खापत्र दैनिकले खबर प्रकाशित गरेको छ। आजको नयाँ पत्रिका दैनिकले आफ्नो अग्रपृष्ठमा उच्च स्तरीय संयन्त्रमा पहिलो पटक राष्ट्रपतिको एजेण्डा प्रवेश शीर्षकमा समाचार प्रकाशित गरेको छ। भावी राष्ट्रपतिको विशेष सत्ता साझेदार दलहरूका शीर्ष नेता सम्मिलित उच्च स्तरीय राजनैतिक संयन्त्रमा पहिलो पटक एजेण्डाका रूपमा प्रवेश गरेको छ। तर शुक्रबार बसेको संयन्त्रको बैठकमा भावी राष्ट्रपतिको उम्मेद्वारलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी ओलीबीच मत बाजिएको छ। 24 दिनपछि बसेको संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनका साथै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको, सुदूरपश्चिममा एमाले नेतृत्वको गठबन्धन सरकार विघटन र संघीय सरकारको समीक्षा लगायतका विषयमा छलफल भएको थियो। फागुन 25 निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेकाले शीर्ष नेताले धेरै चासो भावी राष्ट्रपतिका लागि दिनुभएको छ। उच्च स्तरीय संयन्त्रमा पहिलो पटक राष्ट्रपतिको एजेण्डा प्रवेश शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा खबर छ। त्यस्तै आजको नयाँ पत्रिका दैनिकले आफ्नो अग्रपृष्ठमा प्रमुख समाचार बनाएर नास्टमा न बजेट न जनशक्ति शीर्षकमा समाचार प्रकाशित गरेको छ। वैज्ञानिक आविष्कार, नयाँ खोज र नवपरिवर्तन कुनै पनि राष्ट्रको प्रगतिका लागि पहिलो खुड्किलो हो। तर हामी कहाँ वैज्ञानिक आविष्कार र नयाँ खोजका लागि 40 वर्ष अघि स्थापित वैज्ञानिक संस्थामा न पर्याप्त बजेट छ न त आवश्यक जनशक्ति नै। वृत्ति विकासको सुनिश्चितता नहुँदा भइरहेको जनशक्ति पलायन हुँदैछ। नयाँ जनशक्ति जोड्न न योजना न बजेट। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्ट पर्याप्त बजेट र जनशक्ति अभावमा गुज्रिरहेको छ। नास्ट अहिले पनि 40 वर्ष अघिकै जनशक्ति, योजना र गाउँपालिका स्तरको बजेटबाट चलिरहेको छ। त्यसको प्रत्यक्ष असर नयाँ खोज आविष्कार र नवपरिवर्तनमा परेको छ। नास्टमा न बजेट न जनशक्ति शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब हामी केही आर्थिक प्रसंगहरूलाई जोड्दैछौ। मौद्रिक नीतिको अर्धवार्षिकी समीक्षा, भाका नागेका ऋणीलाई राहत शीर्षकमा आजको कान्तिपुर दैनिकले खबर प्रकाशित गरेको छ। ऋणीलाई केही राहत र प्रचलित ब्याजदर भन्दा कममा ओभरनाइट तरलता सुविधा सहित राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिकी समीक्षा सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक समीक्षामा तोकिएको भाका नागेको एक महिनाभित्र ऋणीले सावा ब्याज भुक्तानी गरी बैंकले हर्जना ब्याज लिन नपाउने र 2 करोड़ रूपियाँसम्मको कर्जा एक पटकका लागि पुनर्संरचना र पुनः तालिकीकरण गर्न पाइने 7% ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्ध लगायत व्यवस्था राष्ट्र बैंकले गरेको छ। नयाँ व्यवस्था अनुसार आउँदो जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको सावा ब्याज दायित्व भाका नागेको एक महिनाभित्र भुक्तानी गरी बैंकले पेलान हर्जना ब्याज लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, भाका नागेका ऋणीलाई राहत शीर्षकमा आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ। आजको नयाँ पत्रिका दैनिकले पनि यसै प्रसंगलाई समेटेको छ। मौद्रिक नीतिको अर्धवार्षिकी समीक्षा, साना तथा मझौला व्यवसायीलाई राहत, ओभरनाइट कर्जाको ब्याजदर 1.5% घटौ शीर्षकको समाचार रहेको छ। साना ऋणीलाई सहजता प्रदान गर्ने गरी चालू आर्थिक वर्ष 79-80 मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिकी समीक्षा गर्दै साना तथा मझौला व्यवसाय मा प्रभाव भएको 2 करोड़ रूपियाँसम्मको कर्जालाई पुनर्संरचना तथा पुनः तालिकीकरण गर्ने नीति ल्याएर साना ऋणीलाई सहजता प्रदान गरेको हो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, साना तथा मझौला व्यवसायीलाई राहत, ओभरनाइट कर्जाको ब्याजदर 1.5% घट्यो शीर्षकको समाचार रहेको छ। आजको कान्तिपुर दैनिकले आफ्नो भित्री पृष्ठमा योजना निर्माण ढिलाइले खानेपानीको समस्या शीर्षकमा समाचार प्रकाशित गरेको छ। काभ्रे जिल्लासँग सम्बन्धित प्रसंग रहेको छ। काभ्रेको पाँचखाल नगरपालिका 10 का गोपाल श्रेष्ठको परिवारलाई सुखयाम शुरू नहुँदै एउटा चिन्ताले सताउन थाल्छ। खानेपानीको जोहो कसरी गर्ने? पाँचखाल वृहत शहरी खानेपानी आयोजना समयमै सम्पन्न हुन नसक्दा यो वर्ष पनि पानी समस्या झेल्नुपर्ने मनस्थिति मा वहाँ पुग्नु भएको छ। तर समस्याको हल भने भएको छैन। यो वर्ष आयोजना सम्पन्न भएर हरेकको घरमा 24 घण्टा पानीको धारा आउने भनिएको थियो। श्रेष्ठले भन्नुभयो तर आउने कुनै छाँटकाड छैन, काम नै सकिएको छैन। उहाँले भन्नुभयो मुहान सुक्दै गएकाले बोरिङको पानी पनि कम आउन थालेको पाँचखाल 10 का भीमसेन शिवभक्तिले बताउनुभयो। योजना निर्माण ढिलाइले खानेपानीको समस्या शीर्षकमा कान्तिपुर दैनिकले प्रकाशित गरेको समाचार हो। त्यस्तै आजको गोर्खापत्र दैनिकले आफ्नो भित्री पृष्ठमा सुनकोशी करिडोर योजना अन्यलमा शीर्षक दिएर समाचार प्रकाशित गरेको छ। सड़क विभागका प्राविधिक कर्मचारीहरूको कमजोरी तथा भौतिक योजना र वन मन्त्रालयबीच समन्वय हुन नसक्दा पुष्पलाल मध्य पहाड़ी पूर्वी क्षेत्र आयोजना अन्तर्गत घुर्मी चौतारा सुनकोशी करिडोर सड़क निर्माणको योजना अलपत्र परेको छ। उदयपुर जिल्लाको घुर्मीदेखि सुनसरी जिल्लाको चतारा घाटसम्मको 167 किलोमिटर लामो सड़क मध्ये 60 किलोमिटर ट्र्याक खोल्ने भनी 2067 सालमा टेण्डर आह्वान गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण गर्न शुरू गरेको योजनालाई सड़क विभागले निरन्तरता दिन सकेको छैन। सुनकोशी करिडोर योजना अन्यलमा शीर्षकमा आजको गोर्खापत्र दैनिकले खबर प्रकाशित गरेको छ। आजको अन्नपूर्ण पोष दैनिकले आफ्नो भित्री पृष्ठमा अवैध क्रसरबाट अनियन्त्रित दोहन शीर्षकमा खबर प्रकाशित गरेको छ। दर्ता र नवीकरण बिनाका क्रसर बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै मोरङका सबै क्रसर उद्योगको स्थलगत अनुगमन गरियो। ढुंगा बालुवा र गिटी उत्पादन एवं प्रशोधन बिक्री तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2077 तोकेका मापदण्डलाई आधार बनाएर क्रसरको अनुगमन गर्न निमित्त जिल्ला समन्वय अधिकारी हरिप्रसाद भट्टराईको नेतृत्वमा टोली खटाइयो। क्रसरको दर्ता नवीकरण उत्खनन परिमाण तथा बिक्री वातावरणीय अध्ययन प्रतिवेदन खाता अध्यावधिक र वार्षिक उत्पादन क्षमतालाई समेत टोलीले पुष 24 27 गतेसम्म लगाएर जिल्लाका 21 क्रसरको अनुगमन गरेको थियो। मोरङको उर्लाबारी लेटाङ नगरपालिका 3 बेलबारीमा 5 र सुन्दर हरैचा नगरपालिकामा 4 एवं केराबारी गाउँपालिकामा 4 र ग्राम तथा मिक्लाजुङ गाउँपालिकामा 1-1 क्रसर छन्। यस्ता क्रसरहरूबाट अहिले पनि अवैध रूपमा दोहन भइरहेको छ। अवैध क्रसरबाट अनियन्त्रित दोहन शीर्षक दिएर आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार प्रकाशित गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले आफ्नो भित्री पृष्ठमा पानी र हिउँ नपर्दा सुक्न थाले बाली शीर्षकमा खबर प्रकाशित गरेको छ। हिउँ सकिनै लाग्दा पनि वर्षा र हिमपात नहुँदा म्याग्दीमा खेतीबाली सुक्न थालेको छ। गर्मी छिटो शुरू हुँदा माघमै गुराँस फुल्न थालेको छ। हिमालका पहाड़ काला देखिएका छन्। जंगलमा डढेलो लाग्न थालेको छ। म्याग्दीमा गत असोज तेस्रो सातादेखि पानी परेको छैन। पानी नपर्दा गहुँ जौं केराउ उवा आलु लगायत हिउँदे बालीमा सिंचाईको समस्या भएको छ। सिंचाई सुविधा नभएका ठाउँमा लगाइएको हिउँदे बाली सुक्न थालेका छन्। बाली सुक्न थालेपछि उत्पादन घट्ने र खाद्यान्न आयात गरेर उपभोग गर्नुपर्ने अवस्था देखिएको छ। पानी र हिउँ नपर्दा सुक्न थाले बाली शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। आजको गोर्खापत्र दैनिकले आफ्नो भित्री पृष्ठमा चोबार बन्दरगाहमा पार्किङ सेवा सञ्चालन शीर्षकमा समाचार प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब हामी यसै समाचारलाई लिँदैछौ। काठमाण्डौको चोबारमा रहेको सुक्खा बन्दरगाह ड्राइपोर्ट लजिस्टिक हबका रूपमा सञ्चालनमा आएको छ। व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैंकको सहयोगमा निर्माण भएको यो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि यहाँ निर्माण भएको भौतिक पूर्वाधार प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याइएको हो। गत वर्ष चैत 22 गतेदेखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा शुक्रबारदेखि पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याइएको हो। चोबार बन्दरगाहमा पार्किङ सेवा सञ्चालन शीर्षकमा आजको गोर्खापत्र दैनिकले समाचार प्रकाशित गरेको छ। बेनी गलेश्वर सड़क दैनिक 6.5 घण्टा बन्द हुने शीर्षकमा आजको नागरिक दैनिकले खबर प्रकाशित गरेको छ। भारत र चीन जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोमको कोरला सड़क खण्ड अन्तर्गत बेनी गलेश्वर सड़क दैनिक 6.5 घण्टा बन्द हुने भएको छ। नियमित सञ्चालन गर्दा सड़क स्तरोन्नतिको काममा बाधा पुग्ने हुनाले यस्तो व्यवस्था गरिएको हो। बेनी गलेश्वर सड़क दैनिक 6.5 घण्टा बन्द हुने शीर्षकमा आजको नागरिक दैनिकले खबर प्रकाशित गरेको छ। पत्रपत्रिकामा प्रकाशित यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिसकेको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।